جناب شکیل انجم صاحب کو مسنون جیل جرائم کا مسکن یا اصلاح کی تربیت گاہیں 8 فروری 2022 کو شائع ہوا. کہا جاتا ہے کہ پاکستان کی جیلیں ریاست کے اندر ریاستیں ہیں, جہاں ظلم کا قانون اور جبر کے ضابطے لاگو ہیں, جہاں کرپشن اور بدعنوانی کا راج ہے, جہاں آئین کے اندر درج اور پارلیمان سے منظور ہونے والے, جہاں طاقتور کا راج اور کمزور تشدد اور بربریت کا شکار ہے, جہاں قانون کے ساتھ ساتھ سہولتیں آسودگی اور آسائشیں فروخت ہوتی ہیں. جس قیدی کی جتنی حیثیت ہے جیل کے اندر اتنی سہولتیں اور آسائشیں خرید سکتا ہے. ان دولت مند خریداروں کی ملاقاتیں جیل سپرنٹنڈنٹس اور ڈپٹی سپرنٹنڈنٹس کے دفاتر میں کرائی جاتی ہیں, جن کے لیے وقت کی کوئی پابندی نہیں, جبکہ کمزور اور غریب قیدیوں کے عزیز و اقارب اور ملاقاتی لمبی قطاروں میں کھڑے ہو کر ملاقات کی باری کا انتظار کرتے ہیں, اور ہرکاروں کو رشوت دے کر بھی ملاقاتوں سے کھچا کھچ بھرے دیوان میں سلاخوں کے پیچھے سے اپنے قیدیوں سے ملاقاتیں کرتے ہیں, جہاں کان پڑی آوازیں بھی سنائی نہیں دیتی, جہاں بات نہیں ہو سکتی, بلکہ قیدی کے عزیز و اقارب صرف دور سے ان کے چہرے دیکھ سکتے ہیں. ان ملاقاتوں میں دور دراز علاقوں سے آئی ہوئی ایسی بے شمار مائیں, عمر رسیدہ عورتیں اور مرد شامل ہوتے ہیں, جو مدتوں اپنے بیٹوں یا عزیز سے ملنے اور بات کرنے کا انتظار کرتے ہیں, لیکن مایوس لوٹ جاتے ہیں. یہ غریب قیدی اپنے بوڑھے والدین, قرابت داروں سے کسی نہ کسی انداز میں یہی مطالبہ کرتے ہیں کہ انہیں جیل حکام سے پناہ دلوائیں اور انہیں جیل کی مصیبتوں اور تشدد سے بچنے کے لیے 2-3 لاکھ روپے کا بندوبست کریں, تاکہ وہ جیل حکام کی ظلم و بربری سے بچ کر جیل میں زندہ رہ سکے. یہ کسی افسانے کا ابتدائیہ نہیں اور نہ ہی کوئی من گھڑت کہانی ہے, بلکہ شناخت ظاہر نہ کرنے کی شرط پر حال ہی میں قید کاٹ کر رہا ہونے والے 2 نوجوانوں کا بیانیہ زیر تحریر ہے. ان دونوں نے علیحدہ علیحدہ چشم دید واقعات اور تجربات بیان کیے. ایک نوجوان کا کہنا تھا کہ یہ جیلیں دولت مندوں کے لیے تفریح, عیاشی اور آسائشیوں کا مسکن اور جیل کے اندر بیٹھ کر کاروبار کرنے کے محفوظ ٹھکانے ہیں, جہاں چوری شدہ گاڑیوں اور اقوا برائے تاوان جیسے گھنانے جرائم کی سودے بازی ہوتی ہے. جرائم کی دنیا پر راج کرنے والے جیلوں کے اندر بیٹھ کر باہر جرائم کی دنیا پر حکمرانی کرتے ہیں, لیکن کمزور اور غریبوں کے لیے یہ جیلیں گوانتا نامو بیسے بدتر عبد خانے ہیں, جہاں ان پر ظلم و بربریت کے پہاڑ توڑے جاتے ہیں. یہاں تشدد نہ کرنے کا معاوضہ لیا جاتا ہے جو ماہانہ 2-2 لاکھ روپے سے بھی تجاوز کر جاتا ہے. ایسی کئی مثالیں موجود ہیں کہ غریب گھرانوں نے اپنے بچوں کو جیلوں میں صرف زندہ رکھنے کے لیے اپنے گھر فروخت کر دیا, زرعی زمینیں اور اپنے عورتوں کے زیورات بیچ دیے اور تنگ دست ہو گئے. یہ ایسی منڈیاں ہیں جہاں غریب قیدیوں کی سانسیں بحال رکھنے اور انہیں زندہ رہنے کی بنیادی حق کے لیے رشوت کے طور پر بھاری قیمتیں ادا کرنا پڑتی ہیں, اور جیل انتظامیہ یہ رشوت حاصل کرنا اپنا حق تصور کرتی ہے. پاکستان کی جیلوں میں دہشت گردی, قتل و غارت گری, کمزور لوگوں کی زمین و قبضوں, اغوا برائے تاوان, زنا بالجبر اور بچوں کو حوث کا نشانہ بنا کر قتل کرنا جرائم تصور نہیں کیے جاتے, بلکہ غربت اور کمزوری یہاں بڑے جرائم سمجھے جاتے ہیں. جو غریب قیدی جیل انتظامیہ کو زندہ رہنے کی قیمت ادا نہیں کر سکتا, وہ قابل تشدد قرار دیا جاتا ہے. اسے کسی نہ کسی بہانے سے تشدد اور بربریت کا نشانہ بنایا جاتا ہے. اگر کوئی قیدی جیل حکام اور اس کے عملے کی زیادتیوں کے خلاف حکام بالا کو شکایت کرے, یا جیل کے دورے پر آئے ہوئے کسی اعلیٰ افسر یا جج کے سامنے اپنی رویداد بیان کرنے کی کوشش کرے, اسے نشان عبرت بنا دیا جاتا ہے. خوف کا آسیب جیل کی دیواروں سے پھوٹتا ہے اور پوری جیل کو ہراساں کر دیتا ہے. جب کوئی جیلر یا جیل کا کوئی اہلکار کسی قیدی کو سزا دینے کا حکم دیتا ہے, حال ہی میں پیش آنے والا واقعہ یہ ثابت کرنے کے لیے کافی ہے کہ جیل حکام کے خلاف زبان کھولنے والے قیدی کو نشانے عبرت بنا دیا جاتا ہے. یہ واقعہ روزنامہ جنگ میں بھی شائع ہوا, جس میں بکر جیل میں بند ایک قیدی عرفان اقبال نے جیل حکام کے غیر قانونی اقدامات के हवाले से इस्लामाबाद हाई कोर्ट के चीफ जस्टिस मिस्टर जस्टिस अतरबिनल्ला को गुज़िश्ता साल मार्च में खत लिखा, जिसमें उसने अडियाला जेल रावलपिंडी में होने वाली गैरकानूनी सरगर्मियों के हवाले से आगाह किया। 25 साल इरफान इकबाल ने बखर जेल से लिखे गए अपने खत में इंस्पेक्टर जनरल जेल खाना जात पंजाब और जेल हुक्काम पर संगीन इल्जाम आयद किए। कैदी ने जिसे सजा के तौर पर अडियाला जेल से बखर जेल मुंतकिल कर दिया गया था, इंकशाफ किया था कि जेल हुक्काम ने अडियाला जेल में बंद इस्लामाबाद के बैरिस्टर फहद मलिक के खत में मुलविस मरकजी हवालाती और उसके वैना शरीक मुजरिम दोस्त को गैर कानूनी मारात और सहूलतें मुहैया कर रखी हैं। इस खत में यह भी इंकशाफ किया गया था कि वो गुज़िश्ता बरस मार्च के महीने में अडियाला जेल के अस्पताल में ज़ेर इलाज था। 25 मार्च की सुबह 5 बजे के करीब जेल खानाजात के 3 आला ऑफिसर्स की निगरानी में तलाशी ली गई। इस दौरान गैर कानूनी चीज बरामद न होने पर उन्होंने बदतरीन तशद्दुद का निशाना बनाया और एक हवालाती पर हमला करने और तशद्दुद करने के वाक़े में गलत तौर पर मुलव्वस करते हुए बक्कर जेल मुंतकिल कर दिया। इरफान इकबाल ने अपने खत में ये इल्ज़ाम भी आयद किया कि बक्कर जेल में कैद तन्हाई में रखा गया और शदीद ज़हनी और जिस्मानी तशद्दुद का निशाना बनाया गया। चीफ जस्टिस इस्लामाबाद हाई कोर्ट ने शिकायत पर तहकीकात का हुक्म दिया था, उसके नतज के हवाले से इल्म नहीं हो सका, लेकिन गुज़िश्ता दिनों इरफान इकबाल को 10 माह से ज़ायद मुद्दत तक बक्कर जेल में रखने के बाद अचानक अडियाला जेल वापस भेज दिया गया। यहाँ उसके साथ क्या सलूक होगा? अब उसकी चीखें अडियाला जेल की दीवारों से बाहर नहीं आ सकेंगी या गुंबद की आवाज़ की तरह वहीं दब जाएंगी। हाल ही में रिहाई पाने वाले दूसरे नौजवान का कहना था कि जेलों के अंदर हर किस्म की मंशियात खुलेआम फरोख्त होती है। शराब, चर्स, हीरोइन, आइस, कोकेन और इस नौत की मंशियात जेल के अमले और नंबरदारी के जरिए की शारे पर दस्तियाब होती है। यहाँ कोई कैदी अपने जुराम पर शर्मिंदा नहीं होता बल्कि फख्र महसूस करता है, क्योंकि यहाँ अखलाकियात के लिए नहीं जुराम पर मुख्तलिफ तरीक़ों से अबूर और महारत हासिल करने की तरबियत दी जाती है। जेल के अंदर भी जुराम के मुख्तलिफ ग्रोहों की तश्कील होती है। ये ग्रोह जेल के अंदर बड़े बड़े मुजरिमों के कंट्रोल में बाहर की दुनिया में वारदातें करते हैं। रिहाई पाने वाले शख्स ने बताया कि यहाँ कम उम्र नौजवान कैदियों या हवालियातियों के साथ ज्यादतियों का सिलसिला भी बिला रोक टोक जारी है। इस धंधे में जेल के अमले के अलावा नंबरदार और पुराने कैदी मुलविस होते हैं। कैदी और हवालाती एक जाने और अनजाने खौफ का शिकार रहते हैं। जेल के नंबरदार और अहलकार इस अनजाने खौफ को कायम रखने और इसकी शिद्दत में इजाफे की कोशिशों में रहते हैं। शोर और गरीब कैदियों से ज्यादा भत्ता वसूल करने में आसानी हो। जेल के दम्बरदारों और अहलकारों ने मुख्तलिफ जराइम और सजाओं को मद्देनजर रखते हुए रेट मुकर्रर कर रखे हैं। कैदियों से माहाना भत्ते की बाहरी रकम वसूल करके ऊपर से नीचे तक मुकर्रर शरा के मुताबिक तकसीम की जाती है। भत्ता ना देने वाले गरीब और कमजोर कैदियों को सरेआम शदीद तशद्दुद का निशाना बनाया जाता है, ताकि गरीब कैदी इबरत हासिल करें और भत्तों की बाकायदा अदायगी का सिलसिला शुरू करें और भत्ता देने से इनकार करने वालों को जिस्मानी तशद्दुद के साथ साथ सख्त मशक्क़त की सजाएं देने के अलावा कसूरी चक्की में बंद कर दिया जाता है। रिहाई पाने वाले कैदी ने दावा किया कि जेल स्टूडेंट और डिप्टी स्टूडेंट के नाम पर सालाना करोड़ों रुपये जमा किए जाते हैं। जेल का अमला हवालियातियों से माहाना 2,000 से 5,000 रुपये की मुकर्रा रेट के मुताबिक भत्ता वसूल करता है। सजाए मौत के कैदियों की तलाशी न लेने की कीमत भी 5,000 रुपये और पहले के 1,000 रुपये वसूल किए जाते हैं। तशद्दुद का निशाना बनकर शदीद जख्मी हो जाने वाले कैदी को जेल अस्पताल की मिली भगत से सरकारी अस्पताल में मुंतकिल करने के बजाय असल मेडिकल रिपोर्ट जारी नहीं की जाती, बल्कि उसके खिलाफ खुदकशी के इल्जाम में मुकदमा दर्ज कर दिया जाता है। ये भी कहा जाता है कि जेल अस्पताल में बड़े स्मगलरों, बदनाम मुंशियात फरोशों और संगीन जुराम में मुलव्वस कैदियों को बीमार जाहिर करके दाखिल कर दिया जाता है। इस सहूलत के अवज उसे लाखों रुपए रिश्वत वसूल की जाती है, जबकि असल बीमारों को डिस्प्रिन की गोली देकर रवाना कर दिया जाता है। कहते हैं कि जेल अस्पताल को अद्वियात और इलाज के मद में मिलने वाले फंड्स अस्पताल के अमले और जेल इंतजामिया के मुलाजमी آپس میں تقسیم کر لیتے ہیں، جبکہ علاج کی سہولتیں مہیا نہ کرنے کی وجہ سے مہلک بیماریوں میں مبتلا قیدی ناقابل علاج حد تک پہنچ جاتے ہیں اور مرنے سے پہلے انہیں سرکاری اسپتالوں میں شفٹ کر دیا جاتا ہے۔ یہ شکایات بھی موصول ہیں کہ جیل انتظامیہ کے ٹاؤٹ سارا دن جیل کے باہر چائے خانوں میں کھوکھر گھومتے رہتے ہیں، جو قیدیوں کے ملاقاتیوں اور ان کے قیدیوں کو سہولتیں فراہم کرنے کے حوالے سودا بازی کرتے ہیں۔ ٹاؤٹ سارا دن جیل کے باہر چائے کھانے کے کھوکوں پر گھومتے رہتے ہیں، جو قیدیوں کے ملاقاتیوں کو ان کے قیدیوں کو سہولتیں فراہم کرنے کے حوالے سودے بازی کرتے ہیں، مختلف درجات کے قیدیوں سے علیحدہ اور بالمشافہ ملاقات کرانے کی علیحدہ علیحدہ قیمت مقرر ہے۔ ایک علاج کی فی گھنٹہ علیحدہ اور بالمشافہ ملاقات کی 5,000 مقرر ہے، جبکہ بی کلاس ملاقاتوں کے لیے 2,000 سے 3,000 روپے وصول کیے جاتے ہیں، جبکہ دہشت گردوں اسمگلروں سنگین مقدمات میں پابند سلاسل قیدیوں کے لیے 1 گھنٹے تک علیحدہ اور بالمشافہ ملاقات کرنے کا معاوضہ 10,000 روپے مقرر ہے۔ جیلوں میں قائم جابرانہ نظام میں ایک بات یہ بھی سامنے آئی ہے کہ جیلوں میں بند قیدیوں سے باہر بیٹھے ان کے دشمن جیلوں کے اندر سنگین تشدد کے ذریعے انتقام لے سکتے ہیں۔ یہ لرزہ خیز انکشاف کسی قیدی کی زبانی سننے میں آئی ہے کہ باہر بیٹھے دشمن جیل انتظامیہ سودے بازی کر کے قیدی دشمن کو قصور چکی میں بند کرا دیتے ہیں اور جیل میں اپنے بندوں سے جیل اہلکاروں اور نمبر داروں کے ذریعے کئی کئی فوج سنگین جسمانی تشدد کرتے ہیں۔ ان حالات میں کیا جیل کے اندر کوئی قیدی باہر بیٹھے دشمن سے محفوظ رہ سکتا ہے؟ یہ سوال ایسا نہیں جسے نظر انداز کر دیا جائے۔ اس مسئلے کا حل صرف عدلیہ کے دائرے اختیار میں ہے یا پھر جیل خانہ جات کے ان حکام کے پاس ہے جن کی زیر نگرانی قائم جیل انتظامیہ جیل کے قوانین کی دھجیاں بکھیر رہی ہے اور معاشرے بدنامی کا باعث بن رہی ہے۔ کیا جیل قوانین میں قیدی کو اس کے جرائم سے شرمسار کرنے، آئندہ جرم سے توبہ کرنے کے لیے تعلیم اور تربیت کا باب شامل نہیں ہے، یا اسے جرائم پیشہ بنانے یا اسے مزید گمراہی کے راستے میں ڈالنا جیل کی ذمہ داریوں میں شامل ہے؟ یہی وجہ ہے کہ جرائم مافیا اور انڈر ورلڈ طاقتور ہو رہے ہیں اور معاشرے پر راج کر رہے ہیں۔ اس سلسلے میں عدلیہ کو قیدیوں بھی نہیں بلکہ جیل حکام اور اہلکاروں کی اصلاح اور تربیت کی جانب بھرپور توجہ دینی چاہیے تاکہ معاشرے کو مکمل تباہی سے بچایا جا سکے۔